यो रेडियो नेपाल हो। बिहान 7 बजेको समाचारमा स्वागत छ। म श्रिया नेपाल। शुरूमा प्रमुख समाचार। आजदेखि लामो तथा छोटो दूरीका सार्वजनिक यातायात तथा होटल व्यवसाय नियमित रूपमा सञ्चालन हुने। कड़ा मापदण्ड अपनाएर सरकारले सार्वजनिक यातायात सञ्चालन खुल्ला गरेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको भनाई। स्वास्थ्य र गुणस्तरीय जीवनका लागि विज्ञान भन्ने नाराका साथ आज 8 राष्ट्रिय विज्ञान दिवस मनाइँदै समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गरी देश निर्माणको महाअभियानमा सहभागी हुन सबै क्षेत्रका वैज्ञानिक तथा अनुसन्धातालाई प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वान। सुरक्षित स्वास्थ्यकर्मी सुरक्षित बिरामी भन्ने नाराका साथ आज विश्व बिरामी सुरक्षा दिवस पनि मनाइँदै सार्कका आर्थिक संयन्त्रलाई क्रियाशील बनाएर अर्थतन्त्रलाई गतिशील तुल्याउनु पर्नेमा सार्कका अर्थमन्त्रीहरूको जोड़। कोरोनाका कारण स्थगित कक्षा 12 को परीक्षा कुल पूर्णाङ्कको 40 नम्बरका लागि अनलाइन प्रणालीबाट गर्ने राष्ट्रिय सुरक्षा बोर्डको प्रस्ताव र विश्वभर कोरोना भाइरसबाट संक्रमितको संख्या 3 करोड़ नाग्यो। 2,17,76,000 भन्दा बढ़ी संक्रमित निको भई घर फिर्ता। समाचार अब विस्तारमा। आजदेखि सार्वजनिक यातायात कार्यालय पसल तथा कल कारखाना नियमित रूपमा सञ्चालन हुने भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको हिजोको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राध्यापक डाक्टर जागेश्वर गौतमले आर्थिक सामाजिक असरलाई कम गर्दै जनजीवन सामान्य बनाउन आजदेखि सार्वजनिक यातायात हवाई उडान पसल तथा कल कारखाना र कार्यालयहरू नियमित रूपमा खुल्ने भएकाले स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्न सबैमा आग्रह गर्नुभयो।
भोलिबाट हामी काममा जानेछौँ, सार्वजनिक यातायात चढ्नेछौँ र यिनीहरूको विकल्प पनि हामीसँग छैन। सबैले आफ्नो नियमित कामलाई निरन्तर दिँदै आफू र आफ्नो परिवारलाई कोरोना संक्रमणको जोखिमबाट बचाउनुपर्छ। कार्यालय छिर्दा अनिवार्य हात धुने गर्नुपर्छ। आफूले काम गर्ने टेबल कुर्सी सफा भएको नभएको सुनिश्चित गर्नुपर्छ। विशेष गरी कार्यालयहरूमा साझा चर्कीको प्रयोग हुने हुनाले चर्कीको प्रयोग गर्नु अघि र गरिसकेपछि निसंक्रमण गर्नुपर्दछ। आफू र आफ्नो सहकर्मीलाई कोरोना संक्रमणबाट बचाउनु पर्दछ। हरेक कार्यालयमा कर्मचारी र आगन्तुक सबैले एक अर्का बीचमा कम्तीमा 2 मिटरको दूरी भएको सुनिश्चित गर्नुपर्दछ। भेट्न आएका आगन्तुकहरूलाई जहिले पनि 2 मिटरको दूरी कायम गरेको सुनिश्चित गर्नुहोस्। अफिस आउँदा जाँदा बाटोमा र सवारी साधनमा कोरोना संक्रमणबाट बच्ने मापदण्ड अप्नाउनुहोस्।
प्राध्यापक डाक्टर गौतमले निषेधाज्ञा खोलिए पनि काठमाडौँ उपत्यका लगायत घना बस्ती भएका स्थानहरूमा संक्रमणको जोखिम उत्तिकै रहेकाले सार्वजनिक स्थल यातायात र कार्यालयहरूमा प्रत्येक व्यक्तिलाई स्वास्थ्य सुरक्षाका मापदण्ड अप्नाउन आग्रह गर्नुभयो। यस्तै हिजो काठमाडौँ उपत्यकामा 737 जना सहित थप 1,539 जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले हिजो देशभर 10,494 जनामा रियल टाइम पीसीआर परीक्षण गर्दा काठमाडौँमा 652 जना, भक्तपुरमा 25 र ललितपुरमा 60 जना सहित 1,539 संक्रमण पुष्टि भएको जानकारी दिनुभयो। यो सँगै हालसम्म नेपालमा संक्रमित हुनेको कुल संख्या 58,327 पुगेको डाक्टर जागेश्वर गौतमले बताउनुभयो। यस्तै कोरोना संक्रमणका कारण हिजो थप 8 जनाको मृत्यु भएको छ। संक्रमणका कारण 4 पुरूष 4 महिला सहित थप 8 जनाको मृत्यु भएको प्रवक्ता डाक्टर गौतमले जानकारी दिनुभयो। संक्रमणपछि मृत्यु हुनेको कुल संख्या 379 पुगेको छ। संक्रमणबाट काठमाडौँका 2 जना, सुनसरी, सप्तरी, बारा, काभ्रे, पलाञ्चोक र कास्की जिल्लाका 1-1 जनाको मृत्यु भएको डाक्टर गौतमले बताउनुभयो। यस्तै हिजो थप 1,068 जना संक्रमण मुक्त भएका छन्। यो सँगै संक्रमण मुक्त हुनेको संख्या 41,706 पुगेको छ। हाल संक्रमण मुक्त हुनेको दर 71.5% रहेको छ। मन्त्रालयका अनुसार हिजो देशभर सक्रिय संक्रमितहरूको संख्या 16,242 जना रहेको छ भने देशभर संस्थागत आइसोलेसनमा 8,541 जना र होम आइसोलेसनमा 7,100 जना रहेका छन्। यस्तै संक्रमितहरूमध्ये 173 जनाको आईसीयूमा र 26 जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो। यस्तै मनोचिकित्सक डाक्टर सुदर्शन प्रधानले कोरोना संक्रमणका कारण जनमानसमा उत्पन्न हुने डर, त्रास, चिन्ता जस्ता एन्जाइटी डिसअर्डरलाई कम गर्न योग ध्यान गर्नुका साथै रुचि अनुसारका कार्यहरूमा सक्रिय रहन सुझाव दिनुभयो। डाक्टर प्रधानले संक्रमण जोखिमको त्रासले हाल व्यक्तिहरूमा एउटै कार्य बारम्बार दोहोर्याउने एकहोरो बन्ने किसिमका समस्या बढ्दै गएको जानकारी दिनुहुँदै यस्ता लक्षण लामो समयसम्म देखिए उपचार तथा परामर्श लिन मानसिक रोग विशेषज्ञ कहाँ जान सुझाव दिनुभयो।
आफ्नो घरमा ग्यासको सिलिन्डर लक गरेको छ कि छैन भनेर चाहिँ बारम्बार गएर चेक गरिराख्ने, यो सबै कुरा चाहिँ होइन के भइन्छ भने उसलाई आफूलाई सबै काम छोडेर त्यो मात्रै गरिराख्ने हुन्छ। यो अप्सेसन अहिले एकदमै मात्रामा बढेको छ र यो सबै कुरालाई मन हल्का गर्ने तरिकाहरू अर्कोमा के गर्न सकिन्छ भने चाहिँ आफ्नो योग अभ्यासहरू गर्ने, आफूलाई कुनै कुरामा व्यस्त राख्ने, घर व्यवहारकै कुराहरूमा आफूलाई चाहिँ के कुरामा आफूलाई सन्तुष्टि हुन्छ त्यो कुरामा आफूलाई चाहिँ ध्यान दिने र आफूलाई कसैलाई चाहिँ पढ्नुमा इन्ट्रेस्ट लाग्छ, कसैलाई चाहिँ खाना बनाउनुमा इन्ट्रेस्ट लाग्छ, कसैलाई कुनै खेलकुदमा इन्ट्रेस्ट लाग्छ, जसले गर्दाखेरि आफू एउटै कुरामा भरिएर बस्नुपर्ने अवस्था चाहिँ आउँदैन। बराबर यस्तै खालको समस्या आइरहेको अवस्थामा मानसिक रोग विशेषज्ञ कहाँ गएर उपचार गराउन सक्यो भने त्यसले धेरै राम्रो गर्छ।
गत चैत 11 बन्द लामो तथा मध्यम दूरीका सार्वजनिक यातायात आजबाट खुल्दैछन्। कोरोना संक्रमणबाट सुरक्षित रहने कड़ा मापदण्ड अप्नाएर सरकारले सार्वजनिक यातायात सञ्चालनमा खुला गरेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ। हिजो यातायात व्यवसाय प्रहरी र यातायात व्यवस्था विभागका सरोकारवालालाई मन्त्रालयमा बोलाएर मन्त्री वसन्त कुमार नेमवाङले सुरक्षा मापदण्ड कुनै पनि हालतमा कार्यान्वयन गर्न निर्देशन दिनुभएको छ। त्यसको अनुगमन ट्राफिक प्रहरी विभाग स्थानीय तहले गर्ने सहमति भएको छ। कुनै पनि सार्वजनिक सवारी साधनले सीट क्षमता भन्दा आधा यात्रु चढ़ाउनु पर्ने नियम कड़ाईका साथ पालना गर्नुपर्ने विभागका महानिर्देशक गोगन बहादुर हमालले जानकारी दिनुभयो। उहाँका अनुसार प्रहरीले ठाउँ ठाउँमा चेक गर्नेछ। साविक भाड़ामा 50% बढ़ाएर लिने तर सीट क्षमताको आधा यात्रु मात्र चढ़ाउने मन्त्री परिषदको निर्णय भएको र सो निर्णय पूर्ण कार्यान्वयन हुने गरी तयारी भएको महानिर्देशक हमालले जानकारी दिनुभयो। यसैबीच यात्रु तथा बसका कर्मचारीले अनिवार्य रूपमा मास्क तथा सेनिटाइजरको प्रयोग गर्नुपर्नेछ। सामाजिक दूरी कायम गर्नुपर्नेछ भने नियम ट्राफिक प्रहरीले कड़ाईका साथ लागू गराउने भएको छ। जिल्ला प्रशासन कार्यालय काठमाण्डुले स्वास्थ्य मापदण्डको पूर्ण कार्यान्वयन गर्न सर्वसाधारणमा अनुरोध गरेको छ। काठमाण्डुमा सञ्चालन हुने सार्वजनिक तथा निजी सवारी साधन नेपाल सरकारले तोकेको मापदण्ड अनिवार्य पालना गर्दै जोर बिजोर प्रणाली अनुसार सञ्चालन गर्न प्रशासनले सबैमा अनुरोध गरेको हो। अत्यावश्यक सेवा कार्यालय आवत जावत र ढुवानीका साधनमा भने जोर बिजोर लागू नहुने प्रशासनले सूचना जारी गर्दै स्पष्ट पारेको छ। राष्ट्रिय सूचना आयोगले कोरोना भाइरसको रोकथामका लागि प्रयोग गरिने मास्क र सेनिटाइजरको गुणस्तर निर्धारण गरी प्रचार प्रसार गर्न सम्बद्ध पक्षलाई आग्रह गरेको छ। हिजो स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र औषधि व्यवस्था विभाग, आयुर्वेद विभाग, नेपाल गुणस्तर तथा नापतौल विभाग र काठमाण्डु महानगरपालिकाका पदाधिकारीसँगको भर्चुअल बैठकमा आयोगले मास्क र सेनिटाइजरको बजार अनुगमन गर्ने र त्यसको परिणामका बारेमा नियमित रूपमा सूचना प्रवाह गर्न आदेश दिएको छ। यस्तै आयोगले स्वास्थ्य सामग्रीको गुणस्तर कायम गर्न भए गरेका कामका सम्बन्धमा 15 दिनभित्र विवरण पठाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका नाममा आदेश पनि जारी गरेको छ। जिल्ला कारागार सिराहाका 507 कैदी बन्दीमा कोरोनाको संक्रमण पुष्टि भएको छ। कारागारमा रहेका 599 कैदी बन्दीको पीसीआर परीक्षण गर्दा 507 कोरोना संक्रमणको पुष्टि भएको सिराहाका प्रमुख जिल्ला अधिकारी प्रदीप राज कडेलले जानकारी दिनुभयो। कोरोना भाइरसको प्रभावका कारण स्थगित कक्षा 12 परीक्षा कुल पूर्णाङ्कको 40 नम्बरका लागि अनलाइन प्रणालीबाट गर्ने गरी प्रस्ताव गरिएको छ। राष्ट्रिय परीक्षा बोर्डले कोरोना महामारीको जोखिम बढ़दो स्थितिमा प्रत्यक्ष रूपमा देशभर परीक्षा लिन सक्ने स्थिति नभएको निष्कर्षसहित कुल 100 मध्ये 40 नम्बरको अनलाइन परीक्षा, 20 नम्बरको प्रयोगत्मक र कक्षा 11 कुल प्राप्तांकलाई बाँकी 40 नम्बरमा गणना गरी परीक्षा सम्पन्न गर्ने व्यवस्था गर्न सरकार समक्ष प्रस्ताव गरिएको छ। विषम स्थितिमा हुने यस किसिमको मिश्रित ढाँचा को परीक्षाबारे शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले मन्त्री परिषदमा प्रस्ताव पठाई स्वीकृत गराएपछि निर्णय कार्यान्वयन हुनेछ। प्रस्तावित विकल्पबारे सरकारबाट निर्णय भएपछि आवश्यक कार्यविधि र प्रश्नपत्र बनाई 40 नम्बरका लागि अनलाइन परीक्षाको तालिका प्रकाशन गरिने परीक्षा नियन्त्रक कृष्ण प्रसाद शर्माले बताउनुभयो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब एकैछिन विज्ञापन।
के हो भाइ, मेल आउँदैछ भनेको यतिका बेर भइसक्यो, आधी घण्टा मात्र बाँकी छ प्रेजेन्टेसनलाई, के तरिका हो यो?
सर, अपलोड भइ नै रहेछ, 20 मिनट हुन लाग्यो, फाइल एटेज हुन लाग्यो, 40% मात्र भएको छ।
यस्तो सुपर फास्ट जमानामा कछुवा तालले हुन्छ त भाइ?
यति फास्ट कसरी?
हेलो जी, यो हो नेपाल टेलिकमको 4G।
काम राम्रो गरेर मात्र हुँदैन, गरेको कामलाई सही ठाउँमा र सही समयमा देखाउन सक्नु पर्छ। केही भन्न खोजेको हो भाइ?
ए होइन, थ्याङ्क यू सर, 4G को लागि
थ्याङ्क्स, मलाई होइन, नेपाल टेलिकमलाई देऊ।
हेलो जी, यो हो नेपाल टेलिकमको 4G।
नेपाल टेलिकम, राष्ट्रको संचार।
विज्ञापनपछि पुनः स्वागत छ। अब बाँकी समाचार। दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन सार्क र राष्ट्रका अर्थमन्त्रीहरूको 15 अनौपचारिक बैठकमा नेपालले कोविड 19 का कारण सदस्य देशका अर्थतन्त्रमा गम्भीर असर परेको भन्दै सार्कका आर्थिक संयन्त्रलाई क्रियाशील बनाएर अर्थतन्त्रलाई गतिशील तुल्याउनु पर्नेमा जोड दिएको छ। फिलिपिन्सको मनिलास्थित एसियाली विकास बैंक एडीबीको प्रधान कार्यालयमा हिजो भएको बैंकको 53 वार्षिक बैठकका सन्दर्भमा भएको बैठकमा नेपालले संयन्त्रको क्रियाशीलता तथा कोविड 19 को प्रभावबाट मुक्त हुन सदस्य राष्ट्रबीच पारस्परिक सहयोग र साझेदारी अभिवृद्धि अपरिहार्य रहेको औल्याएको हो। अर्थ मन्त्रालयको समेत कार्यभार सम्हाल्नुभएका प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट बैठकमा भाग लिनुहुँदै परराष्ट्र मन्त्री प्रदीप कुमार गेवालीले महामारी रोकथाम नियन्त्रण र उपचारमा सबै सदस्य मुलुक सक्रिय रहेको वर्तमान समयमा स्रोत परिचालन सहकार्य र साझेदारीले मात्र सार्क क्षेत्रका जनताको स्वास्थ्य तथा आर्थिक जीवनको रक्षा गर्न सकिने बताउनुभयो। बैठकमा मन्त्री गेवालीले नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्नुका साथै त्यसको अध्यक्षता पनि गर्नुभएको थियो। बैतडीको शिवनाथ गाउँपालिकाले असोज 4 गतेदेखि विद्यालय सञ्चालन गर्ने निर्णय गरेको छ। शिक्षण सिकाइलाई सहज बनाउनका लागि स्वास्थ्य सुरक्षाका मापदण्ड अप्नाएर विद्यालय खोल्ने निर्णय भएको गाउँपालिका अध्यक्ष कर्णसिंह साउदले जानकारी दिनुभयो। कोरोना संक्रमणका कारण विद्यालय जान नसकेका विद्यार्थीहरूका लागि शुरू गरिएको वैकल्पिक शिक्षा प्रणाली अपाङ्गता र फरक क्षमता भएका विद्यार्थीहरूका लागि भने प्रभावकारी बन्न सकेको छैन। प्रविधिमा सहज पहुँच नहुनु, आर्थिक अवस्था कमजोर हुनु र उनीहरूको फरक क्षमता हुनुले नै अपाङ्गता र फरक क्षमताका विद्यार्थीहरूका लागि वैकल्पिक शिक्षा प्रभावकारी बन्न नसकेको हो। पर्वतबाट संवाददाता राजन पौडेलको यो रिपोर्ट।
पर्वतको कुष्मा बजारमा रहेको शिवालय माविमा स्रोत कक्षामा अध्यापन गर्दै आउनुभएका दृष्टिविहीन शिक्षक हरिदत्त शर्माले आफूले केही विद्यार्थीलाई फोन गरेर वैकल्पिक शिक्षामा जोडिन सिकाउन खोज्दा गाउँमा प्रविधिको पहुँच नभएकाले निकै कठिन भएको बताउनुहुन्छ।
इन्टरनेट चाहिँ टिप्ने अवस्था पनि कतिपय ठाउँहरूमा छैन र अर्कोतर्फ डाटाहरू महँगो भएको हुनाले पनि अपाङ्गता भएका बालबालिकाहरूलाई यी जुम एप्लिकेशन र नेटबाट शिक्षा लिन अत्यन्तै कठिनाई भएको छ।
पैयौं गाउँपालिका वार्ड नम्बर 6 सरौ खोलाकी कुसुम गौतम कक्षा 10 अध्ययन गर्ने एक दृष्टिविहीन छात्रा हुनुहुन्छ। उहाँले पनि रेडियो टेलिभिजन जुम एप्लिकेशनबाट पढाइएको सुन्नु भएको छ। तर यस्ता शिक्षा सिकाइका वैकल्पिक विधिहरू ले आफू जस्तै दृष्टिविहीन भएकाहरूलाई भने समेट्न नसकेको बताउनुहुन्छ। कुष्माको शिवालय स्रोत केन्द्रमा अध्ययन गरिरहनु भएकी कुष्मा नगरपालिका वार्ड नम्बर 7 बस्ने दृष्टिविहीन छात्रा देवकुमारी कार्कीको समस्या पनि उस्तै छ।
हाम्रो घरको आर्थिक स्थिति कमजोर भएकोले इन्टरनेटबाट पढ्न पाइएको छैन, राम्रो मोबाइल नभएपछि इन्टरनेट पनि के काम।
सरकारले वैकल्पिक शिक्षा सहजीकरण सपाङ्गता भएकालाई केन्द्रित गरेर ल्याएको तर आफूहरूलाई हुन सक्ने विकल्प बारे सोच्ने कोही नभएको अपाङ्गता भएका विद्यार्थीहरूको गुनासो छ। कोरोना भाइरसका कारण निकै कठिन भएको सुनाउनुहुन्छ बौद्धिक क्षमता भएका आयुष शर्माको आमा लक्ष्मी चापागाई।
बौद्धिक हो, अब स्कुलमा लरस राख्ने ल्याउने लानी त गर्थे, अब बेला पनि यस्तै भयो, तिनीहरूको दिमागमा त बेसकरी असर परिरहेछ।
दृष्टिविहीनहरूका लागि स्रोत कक्षा सञ्चालन गर्दै आएको कुष्माको शिवालय माभिका प्रधानाध्यापक भूपेन्द्र चापागाईले विद्यालयले अनलाइन कक्षा सञ्चालन गरिरहेको भए पनि फरक क्षमताका बालबालिकाहरूमा प्रविधिको सहज उपलब्धता उपलब्ध भए पनि त्यसको प्रयोगको कठिनाई अहिले अपाङ्गता भएकालाई ठूलो शैक्षिक क्षति पुगेको बताउनुहुन्छ। यसरी वैकल्पिक शिक्षाको पहुँचबाट बाहिर रहेका फरक क्षमताका विद्यार्थीहरूलाई पनि समेट्न सक्ने हो भने उनीहरूमा परेको मानसिक तनाव केही हदसम्म भए पनि कम हुन्थ्यो कि। राजन पौडेल, रेडियो नेपाल, पर्वत।
13 विद्यार्थी संगठनले अनलाइन कक्षाको नाममा चर्को शुल्क असुल्ने शैक्षिक संस्थालाई कार्यवाही गर्न माग गरेको छ। 13 विद्यार्थी संगठनको बैठकले निजी विद्यालय तथा क्याम्पसले अनलाइन कक्षाको नाममा चर्को शुल्क असुल गरिरहेको भन्दै भौतिक रूपमा कक्षा सञ्चालन नगर्दै शुल्क लिने शैक्षिक संस्थालाई कार्यवाहीको माग गर्ने निर्णय गरेको अनेरा सोभ्युका नेता आरसी लामिछानेले जानकारी दिनुभयो। कोरोना भाइरस संक्रमितको उपचारका लागि सुदूरपश्चिम प्रदेशका 9 जिल्लाका 76 स्थानीय तहमा कोविड अस्थायी अस्पताल निर्माण हुने भएका छन्। कोविड 19 संक्रमित बिरामीको उपचारका लागि सरकारले सबै स्थानीय तहलाई 5 बेडको अस्थायी अस्पताल बनाउन उपचार गरेपछि सुदूरपश्चिमका सबैभन्दा बढी कैलाली बजाङमा 11 स्थानीय तहमा कोविड अस्थायी अस्पताल निर्माण हुने भएका हुन्। स्वस्थ र गुणस्तरीय जीवनका लागि विज्ञान भन्ने नाराका साथ आज 8 राष्ट्रिय विज्ञान दिवस मनाइँदैछ। राष्ट्रिय विज्ञान दिवसका अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले शुभकामना सन्देश दिनुहुँदै ज्ञान र प्रविधिमा आधारित रहेर मात्र तीव्र रूपमा दिगो विकास सम्भव हुने बताउनुभयो। उहाँले दिगो विकासका लागि वैज्ञानिक, प्राविधिक एवं नव प्रतिभाहरूले आफ्नो आविष्कार, वैज्ञानिक अनुसन्धान र प्राविधिक प्रतिभाको प्रवर्धन गर्नुपर्नेमा जोड़ दिनुभयो। नेपाललाई समृद्ध र नेपालीलाई सुखी बनाउने राष्ट्रिय आकांक्षाको पूर्णताका लागि सबै क्षेत्रका वैज्ञानिक अनुसन्धातालाई र प्राविधिक क्षेत्रका प्रतिभाहरूलाई देश निर्माणको महाअभियानमा सहभागी हुन पनि प्रधानमन्त्री ओलीले आह्वान गर्नुभयो। यसैबीच शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराज मणि पोखरेलले दिवसको अवसरमा शुभकामना दिनुहुँदै विज्ञान र प्रविधिको विकास बिना उन्नत अर्थतन्त्र र आधुनिक राष्ट्रको निर्माण सम्भव नभएको बताउनुभयो। सुरक्षित स्वास्थ्यकर्मी, सुरक्षित बिरामी भन्ने मूल नाराका साथ आज विश्व बिरामी सुरक्षा दिवस मनाइँदैछ। बिरामीको सेवामा समर्पित स्वास्थ्यकर्मीको सम्मानमा हरेक वर्ष सेप्टेम्बर 17 दिन विश्व बिरामी सुरक्षा दिवस मनाउने गरिन्छ। विश्व बिरामी सुरक्षा दिवसका अवसरमा एक सन्देश दिनुहुँदै प्रधानमन्त्री केपी शर्मा ओलीले स्वास्थ्यकर्मीहरूमाथि हुने दुर्व्यवहार, भेदभाव र अवरोध जस्ता घटना हुन नदी बिरामीको सेवा र सुरक्षामा समुदायले महत्वपूर्ण भूमिका खेल्नुपर्ने जोड़ दिनुभयो। प्रधानमन्त्री ओलीले कोरोना भाइरस विरूद्धको लड़ाईमा अग्र पंक्तिमा सक्रिय रहेका स्वास्थ्य कर्मीहरूप्रति उच्च सम्मान व्यक्त गर्नुहुँदै स्वास्थ्य कर्मीहरूको उच्च प्रशंसा पनि गर्नुभएको छ। आश्विन संक्रान्तिका दिन आज कालीगढ़ले विश्वकर्माको पूजा आजा गरी विश्वकर्मा दिवस मनाउँदैछन्। विभिन्न कल कारखानामा विश्वकर्मा भगवानको बालुवाको मूर्ति वा तस्विरमा विधिपूर्वक पूजा आराधना गरी यो दिवस मनाउने गरिन्छ। कल कारखानालाई विशेष रूपमा सजाएर मजदूरलाई समेत सहभागी गराएर यो दिवस मनाइन्छ। द्वापर युगमा भगवान कृष्णलाई राक्षसहरूले दुःख दिएपछि विश्वकर्माले समुद्रका बीचमा भेदद्वारका बनाई लुकाएको धार्मिक विश्वास पनि रहेको छ। एकै रातमा समुद्रका बीचमा भेदद्वारकाको निर्माण गरेकाले विश्वकर्मालाई सफल वास्तुविदका रूपमा मानि त्यसै समयदेखि पूजा आजा गर्ने परम्परा बसेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्राध्यापक डाक्टर रामचन्द्र गौतमले जानकारी दिनुभयो। सत्तापक्ष र प्रमुख प्रतिपक्षका शीर्ष नेताबीच संवैधानिक आयोगको रिक्त पदमा नियुक्ति लगायतका समसामयिक विषयमा आज छलफल हुने भएको छ। प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच हिजो भएको भेटवार्तामा आज नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहितको उक्त बैठक तय गरेको नेकपा संसदीय दलका उपनेता सुभाष चन्द्र नेमवाङले जानकारी दिनुभयो। सर्वोच्च अदालतले पूर्व प्रधान न्यायाधीश अनिरुद्र प्रसाद सिंहको निधनमा आज एक दिन देशभरका अदालतमा विदा दिने निर्णय गरेको छ। अदालतको हिजो बसेको आकस्मिक पूर्ण बैठकले सिंहको निधनप्रति दुःख व्यक्त गर्दै सर्वोच्च अदालत सहित देशभरका अदालतमा आज शोक विदा दिने निर्णय गरेको हो। देशैभर रासायनिक मलको अभाव भइरहेका बेला पाल्पाको रम्घाका किसानले भने गाउँमै जैविक मल उत्पादन गर्न थालेका छन्। गाउँमै उत्पादित मलको प्रयोगले बाली नाली राम्रो भएपछि रासायनिक मलको अभावमा उत्पादन घट्ने हो कि भन्ने चिन्ता हटेको छ। पाल्पाबाट संवाददाता विजय पौडेलको यो रिपोर्ट।
रम्बा एक सगाहका स्थानीयले उत्पादन गरेको मलले धान बाली राम्रोसँग फस्टाएको हुँगीकी दुर्गादेवी अर्यालको भनाइ छ। युरिया मल हालेको भन्दा स्थानीय उत्पादनको मलले बाली राम्रोसँग सप्रिएको देखेपछि आफू स्थानीयले उत्पादन गरेको मल किन्न आएको अर्यालले बताउनु भयो।
त्यस्तो बिजो थियो धान, अहिले मजा गाँझ हालेर यही मल हालेर त्यसैको लागि म पनि आइसकेँ कि यहाँ किन्न भनेर, धान फल्ला भनेर।
बिरुवामा भएको नाइट्रोजनलाई झोलमल, विषादी र कीटनाशक औषधि बनाउने योजना अनुसार अघिल्लो वर्ष जैविक मल बनाएर प्रयोग गरिएको थियो। यस वर्ष पनि यसैलाई निरन्तरता दिन लागि स्थानीय छविलाल डुम्रेको भनाइ छ।
झाडी खाडेर बिरुवामा भएको नाइट्रोजनलाई मलमा परिणत गर्नको लागि यसलाई कम्पोस्ट मल, यसबाट झोल मल र झोल विषाद निर्माण गर्ने हाम्रो योजना।
अमेरिकामा प्राकृतिक स्रोत व्यवस्थापनमा काम गरेका कृष्ण पाठकले किसानका लागि घाँस र मल सहज नहुँदासम्म कृषि क्षेत्रमा सफल नभइने भन्दै उत्पादित मलको प्रयोगशालामा परीक्षण गरिने तयारी रहेको बताउनुभयो।
यो ल्याब टेस्ट गराउँछौ, यसमा न्युट्रिसन कति छ र कुनै पनि खेतीको लागि कति न्युट्रिसन चाहिन्छ त्यो पोर्टफोलियो तयार गर्छौ र खेती गर्ने जमिनको पोर्टफोलियो तयार गर्छौ। जुन जमिनमा जुन खेती गर्न छ त्यो जमिनमा जे डेफिसियन्ट कुराहरू छ यसमा के मिसाएर त्यसलाई फुलफिल गर्न सकिन्छ त्यो निधो गरेपछि प्रोफेसनल स्ट्यान्डर्डमा खेती गरिन्छ।
जैविक मलले माटोमा उर्वरा शक्ति बढाउने थाहा पाएपछि आफै खटेर मल उत्पादनमा लागेको स्थानीय कुलराज राणा भाटले बताउनु भयो। उत्पादित मल धानमा हाल्दा निकै राम्रो भएको उहाँको भनाइ छ।
यो मलले चाहिँ माटो यति हलुङ्गो बनाउँछ भन्ने कुरो आफूलाई ज्ञान भएर नि म आफै कसिएर 25 दिन भयो म यहाँ मल बनाउन लागेको। मल अहिले हामी धानमा फालेका छौँ, धानमा यस्तो राम्रो मलले काम गरिरहेछ।
मनसुनी वर्षाले साथ दिएकाले यस वर्ष देशैभरि बेलैमा रोपाई भयो। अन्य ठाउँमा रसायनिक मल नपाए धान उत्पादन घट्ने चिन्ता भए पनि पाल्पाको रम्बा एक सगाहका किसानलाई त्यस्तो चिन्ता छैन। विजय कुमार बौडेल, रेडियो नेपाल, मदन पोखरा, पाल्पा।
अब अन्तर्राष्ट्रिय समाचार। विश्वभर कोरोना भाइरस संक्रमितको संख्या 3 करोड नाघेको छ। संक्रमित मध्ये 944,640 जनाको मृत्यु भएको छ भने 2,17,76,000 भन्दा बढ़ी निको भई घर फर्किएका छन्। सबैभन्दा बढ़ी संक्रमित राष्ट्र अमेरिकामा गत 24 घण्टामा 38,172 जना नयाँ संक्रमित थपिएका छन् भने 1,084 जनाको मृत्यु भएको छ। यस्तै गत 24 घण्टामा छिमेकी राष्ट्र भारतमा 97,859 नयाँ संक्रमित थप भएका छन् भने 1,139 जनाको मृत्यु भएको छ। ब्राजिलमा गत 24 घण्टामा 37,387 नयाँ संक्रमित थपिएका छन् भने 967 जनाको मृत्यु भएको छ। टर्कीका राष्ट्रपति रसिप तैयब एर्दोगानले पूर्वी मेडिटेरियनमा ग्रीससँग बढ़ेको तनाव कम गर्न आफू तयार भएको बताउनु भएको छ। आगामी हप्ता हुने युरोपेली संघको सम्मेलन सम्बन्धमा जर्मन चान्सलर एन्जेला मर्केलसँग छलफल गर्नुहुँदै एर्दोगानले आफू वार्तालाई तयार भएको तर पूर्वी मेडिटेरियन सागरलाई लिएर टर्कीले लिएको अडानबाट पछि नहट्ने बताउनु भएको छ। अब आर्थिक समाचार।
बुधबार लगानीकर्ताहरू होटल र जलविद्युत कम्पनीहरूको शेयरमा आकर्षित भएका छन्। होटल व्यवसाय सञ्चालनमा आउने भएपछि र कतिपय जलविद्युत कम्पनीले विद्युत बिक्री गरी लाभांश समेत दिन सक्ने अवस्थामा पुगेकाले लगानीकर्ताहरू होटल र जलविद्युत कम्पनीहरूको शेयरमा आकर्षित भएका हुन्। बुधबार शेयर बजार 5.36 बिन्दुले बढ़ेर 1541.40 बिन्दुमा पुगेको छ। बुधबार 194 कम्पनीको 1,84 करोड़ रूपियाँ बराबरको शेयर कारोबार भएको छ। बुधबार 4 कम्पनी घलेम्दी हाइड्रो पावर, बरूढ़ हाइड्रो पावर, सिनर्जी पावर डेभलपमेन्ट र एनआरएन लघु वित्तको शेयर मूल्य 10% बढ़ेको छ। यसैगरी रिलायन्स लाइफ इन्सुरेन्स, युनाइटेड मोदी हाइड्रो, छ्याङदी हाइड्रो पावर र सोल्टी होटलको शेयर मूल्य 9.5% माथि बढ़ेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ। पर्यटक बस व्यवसायीहरूले उच्च स्वास्थ्य सुरक्षा सावधानी अप्नाएर पर्यटक बस सेवा सञ्चालन गर्ने तयारी थालेका छन्। टुरिस्ट बस एसोसिएशन अफ नेपाल टिबानका अध्यक्ष ईश्वर शर्माले पूर्ण रूपमा पर्यटकीय बस सुरक्षित भएको महसुस गराएर सेवा सञ्चालनको तयारी गरिएको बताउनुभयो। COVID-19 कारण बाह्य पर्यटक तत्काल आउन नसके पनि आन्तरिक पर्यटकलाई लक्षित गरेर बस सेवा सञ्चालन गर्न लागेको अध्यक्ष शर्माले बताउनुभयो। विदेशबाट फर्किएका तथा आफ्नै ठाउँमा स्वरोजगार बन्ने अभिप्रायले झापाका युवाहरू अहिले कृषि तथा अन्य लघु उद्यमतर्फ आकर्षित हुन थालेका छन्। उद्यम गर्न वित्तीय संस्था तथा स्थानीय तहहरूले समेत प्रोत्साहित गर्न थालेपछि युवा उद्यमीहरूले व्यावसायिक उद्यम गर्न थालेका हुन्। यसै क्रममा झापा दमकका 4 युवाहरू मिलेर 1 करोड़ रूपियाँको लगानीमा साबुन सर्फ उद्योग शुरू गरेका छन्। यसै गरी झापाकै कमल गाउँपालिका वडा नम्बर पाँचका केही युवाहरूले पापड उद्योग शुरू गरेका झापाबाट संवाददाता निशेष राईले जनाएका छन्। तीन महिनाको अवधिमा सल्यान कपूर कोटका किसानले करिब 7 करोड़ रूपियाँ बराबरको तरकारी तथा फलफूल निर्यात गरेका छन्। सो अवधिमा कपूर कोट क्षेत्रबाट टमाटर मात्रै 3,88,00,000 रूपियाँ बराबरको निर्यात भएको छ भने सिमी 1,18,00,000 रूपियाँ बराबरको निर्यात भएको कृषि उपज केन्द्र कपूर कोटका अध्यक्ष टंकराज नेपालीले बताउनुभयो।
आर्थिक समाचार प्रस्तुत गर्दै हुनुहुन्थ्यो सुरेन्द्र मणि त्रिपाठी। अब खेल समाचार।
नेपाली फुटबल टीमसँगको मैत्रीपूर्ण खेलका लागि विभिन्न देशले प्रस्ताव गरेको छ। आगामी नोभेम्बर र डिसेम्बरमा मैत्रीपूर्ण खेलका लागि एन्फालाई प्रस्ताव गरिएको छ, जसमा बंगलादेश मंगोलिया लगायतका 5 देशले प्रस्ताव गरेका छन्। यता एन्फाले भने राष्ट्रिय टीमको तयारीका लागि स्वीकृति लिने प्रक्रिया अगाडि बढ़ाएको छ। कोरोनाका कारण 6 महिना अघिदेखि घरमै बसिरहेका फुटबल खेलाड़ीलाई प्रशिक्षणमा फर्काउन एन्फाले सरकारसँग अनुमतिका लागि प्रक्रिया अगाडि बढ़ाएको छ। मैत्रीपूर्ण खेलका लागि आएको प्रस्ताव एन्फाले छलफल गरिरहेको बताएको छ। नेपालले यसअघि भदौको 1 गतेबाट प्रशिक्षण शुरू गर्ने बताइए पनि सरकारले दोस्रो पटक निषेधाज्ञा गर्दा त्यत्तिकै रोकिएको थियो। यता विश्वकप छनौटका खेलहरू पनि 2020मा नहुने भनिएको छ। अब फेरि मैत्रीपूर्ण खेलको प्रस्ताव आएपछि एन्फाले खेलाड़ीलाई प्रशिक्षणमा फर्काउनका लागि पहल गरिरहेको छ। नेपाली U23 फुटबल टोलीका खेलाड़ी राजेश परियाले भारतीय क्लबबाट फुटबल खेल्न भारत गएका छन्। भारतको बी डिभिजनको आई लीगका लागि अहमदाबादले परियारलाई अनुमोदन गरेको हो। उनले सामाजिक सञ्जाल मार्फत आफू भारतको अहमदाबादबाट खेल्न लागेको र त्यसका लागि भारत पुगेको बताएका छन्। परियार अखिल नेपाल फुटबल संघ एन्फा एकाडेमीबाट उत्पादित खेलाड़ी हुन्। उनले गत वर्षको ए डिभिजन लीग न्युरो टीम एनआरटीबाट खेलेका थिए। परियार गत वर्ष मंगसिरमा नेपालमा सम्पन्न 13 दक्षिण एसियाली खेलकुद सागमा नेपालले सुन पदक जित्दा टोलीको महत्वपूर्ण सदस्य रहेका थिए। अघिल्लो महिना नेपालका अर्का खेलाड़ी अभिषेक रिजाल पनि भारतीय क्लबमा आबद्ध भएका थिए। दोस्रो डिभिजनको आई लीगका लागि मिति तोकिएको छैन। 2016 स्थापित भएको यो क्लबले पहिलो पटक आई लीगको दोस्रो डिभिजन प्रतियोगिता खेल्न लागेको हो। नेपाल भलिबल संघले राहत वितरण गर्ने भएको छ। विश्वभर फैलिएको कोरोना भाइरसको महामारीका कारण खेलाड़ी तथा सम्बद्ध परिवारमा आर्थिक संकट देखिएको भन्दै संघले राहत वितरणको कार्यक्रमलाई अघि बढ़ाएको हो। संघले पहिलो चरणमा राष्ट्रिय टीमका 3 जना खेलाड़ीलाई निवासमै पुगेर राहत वितरण गरेको छ। पहिलो चरणमा संघले राष्ट्रिय महिला टीमका खेलाड़ी दै उषा भण्डारी र सलिना श्रेष्ठ तथा राष्ट्रिय बीच भलिबलका खेलाड़ी राजु विकलाई राहत वितरण गरिएको हो।
खेल समाचार प्रस्तुत गर्दै हुनुहुन्थ्यो अजय बम। अब मौसम सम्बन्धी जानकारी। आज देशभर सामान्य बदली रहे केही स्थानमा हल्का वर्षा हुने। प्रदेश 1 बागमती गण्डकी प्रदेश 5 र सुदूरपश्चिम प्रदेशका 1-2 स्थानमा भारी वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा रेकर्ड गरिएको अधिकतम तापक्रम 26.5 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 19.6 डिग्री सेल्सियस, वर्षा फाटफुट। अहिले बिहानको सापेक्षिक आर्द्रता 97%। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 25-27 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 5:50 भए भने सूर्यास्त भरे साँझ 6:07 हुनेछ। अन्त्यमा प्रमुख समाचार फेरि एकपटक। आजदेखि लामो तथा छोटो दूरीका सार्वजनिक यातायात तथा होटल व्यवसाय नियमित रूपमा सञ्चालन हुने। कड़ा मापदण्ड अप्नाएर सरकारले सार्वजनिक यातायात सञ्चालन खुला गरेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको भनाई। स्वस्थ र गुणस्तरीय जीवनका लागि विज्ञान भन्ने नाराका साथ आज 8 राष्ट्रिय विज्ञान दिवस मनाइँदै समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गरी देश निर्माणको महाअभियानमा सहभागी हुन सबै क्षेत्रका वैज्ञानिक तथा अनुसन्धातालाई प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वान। सुरक्षित स्वास्थ्यकर्मी सुरक्षित बिरामी भन्ने नाराका साथ आज विश्व बिरामी सुरक्षा दिवस पनि मनाइँदै सार्कका आर्थिक संयन्त्रलाई क्रियाशील बनाएर अर्थतन्त्रलाई गतिशील तुल्याउनु पर्नेमा सार्कका अर्थमन्त्री मन्त्रीहरूको जोड़। कोरोनाका कारण स्थगित कक्षा 12 परीक्षा कुल पूर्णाङ्कको 40 नम्बरका लागि अनलाइन प्रणालीबाट गर्ने राष्ट्रिय परीक्षा बोर्डको प्रस्ताव र विश्वभर कोरोना भाइरसबाट संक्रमितको संख्या 3 करोड़ नाग्यो। 2,17,76,000 भन्दा बढ़ी संक्रमित निको भई घर फिर्ता। यो सँगै बिहान 7 बजेको समाचार यही पूरा हुन्छ। हौस् त नमस्ते।